रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
कर्णाली प्रदेश सभाको बैठकले आर्थिक कार्यविधि विधेयक पारित गर्यो। शान्ति सुरक्षाको अवस्था बलियो बनाउन सांसदहरूको माग।
सुर्खेतको वीरेन्द्रनगरमा बुद्ध एयरको 47 सिटी जहाजको सफल परीक्षण। नयाँ वर्षबाट सुर्खेत काठमाडौँ उडान भर्ने तयारी। भाडादर 6-7 हजारको हाराहारीमा बनाउने प्रतिबद्धता।
भारत भ्रमणमा पुराना सन्धि कार्यान्वयनमा पहल गर्न प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरूको सुझाव।
र धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा काठमाडौँको लगातार तेस्रो जित। विराटनगर पनि जित दर्ता गर्न सफल। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेश सभाको बैठकले आर्थिक कार्यविधि विधेयक पारित गरेको छ। विधेयकमाथि 3 बैठकमा दफावार छलफलपछि संशोधन प्रस्ताव समय निलम्बन गरेर फास्ट ट्र्याक विधिबाट सर्वसम्मत रूपमा पारित गरिएको हो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विधेयक पास भएपछि अब आर्थिक क्रियाकलाप सञ्चालनका लागि बाटो खुलेको बताउनु भएको छ। विधेयक पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो पनि खुलेको छ। कुनै पनि विधेयकमाथि 72 घण्टासम्म संशोधन प्रस्ताव हाल्न पाइने व्यवस्था भए पनि आर्थिक विधेयक पास गर्नका लागि सांसद सीता नेपालीले संशोधन प्रस्ताव निलम्बन गर्नका संसदलाई प्रस्ताव गर्नुभएको हो। यस्तै एमालेका गुलाबजङ शाहले प्रस्ताव समर्थन गरेपछि सभामुख राजबहादुर शाहीले आर्थिक कार्यविधि विधेयक संसदमा निर्णयार्थ पेश गर्नुभएको हो। सभामुख शाहीले निर्णयार्थ पेश गरेपछि बैठकमा सहभागी सबै सांसदहरूले सर्वसम्मत रूपमा आर्थिक कार्यविधि पारित गरेका हुन्।
यसैबीच सांसदहरूले शान्ति सुरक्षाका लागि तत्कालै प्रदेश सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन्। हिजो बिहान भौतिक पूर्वाधार विकास मन्त्री खड्ग खत्रीको गाडीमाथि तोडफोड भएको घटनालाई संसदमा उठाउँदै सांसदहरूले सुरक्षाको माग समेत गरेका छन्। सांसद धर्मराज रेग्मीले सदरमुकामभित्रै सांसद र मन्त्रीमाथि हातपात हुनुले नागरिकले पाउनुपर्ने सुरक्षाको अधिकारमाथि खेलवाड गरिएको भन्दै यसतर्फ सदनको ध्यान आकर्षण गराउनुभयो। सांसद अमरबहादुर थापाले नागरिकलाई सुरक्षा दिने सरकार नै असुरक्षित रहेको भन्दै सुरक्षा नीति बलियो बनाउन विषयमा पनि गम्भीर हुनुपर्ने बताउनु भएको छ। संसद बैठकको शून्य र विशेष समयमा बोल्ने अधिकांश सांसदहरूले मन्त्री खत्रीको गाडीमा विद्यार्थीले नै तोडफोड गर्नुले विश्वविद्यालयले दिने शिक्षामाथि नै प्रश्न उठाएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सांसद सवार गाडीमा तोडफोडमा संलग्नलाई आवश्यक छानबिन गरी कानुनी दायरामा ल्याइने बताउनुभयो।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक सोभि सभापति आशिष विक्रम शाहीलाई पक्राउ गरेको विरोधमा विद्यार्थीहरूले आन्दोलनमा उत्रेका छन्। उनीहरूले बिहान हिजो कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्ग खत्रीको गाडीमा तोडफोड गरेका छन्। नेवेसँग सम्बन्ध विद्यार्थीहरूले मन्त्री खत्रीको B2J1566 नम्बरको गाडीमा तोडफोड गरेका हुन्। तोडफोडबाट गाडीको अगाडिको भागको सिसा फुटेको छ। गाडीमा मन्त्री खत्री नभएर माओवादीका सांसद धर्म रेग्मी रहे पनि उहाँलाई भने लागेको छैन। पछिल्लो समय मध्यपश्चिमाञ्चलका विद्यार्थीहरू इन्जिनियरिङ संकायसँग सम्बन्धित विभिन्न मागहरू राख्दै आन्दोलनमा उत्रदै आएका छन्। प्रहरीले माथिको आदेश भन्दै शाहीलाई नियन्त्रणमा लिएको सोभिले जनाएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सुर्खेत काठमाडौँ सिधा हवाई सेवा सञ्चालनको तयारी भइरहेको बेला बुद्ध एयरले सफल परीक्षण गरेको छ। बुद्ध एयरको 47 सिटी 9NAIN कल साइनको विमानले सुर्खेत विमानस्थलमा सफल परीक्षण गरेको हो। नेपालगञ्जबाट 15 मिनटमा सुर्खेत विमानस्थल आइपुगेको विमानले 15 मिनट सुर्खेत उपत्यकाका विभिन्न ठाउँको अवलोकन समेत गरेको छ। परीक्षणको उडानको क्रममा विमानमा 2 क्याप्टनसहितको प्राविधिक तथा विज्ञसहितको टोली सुर्खेत आइपुगेको थियो। चालक दलका टोलीलाई स्वागत गर्न कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला जिल्ला मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावत लगायत सुर्खेतका उद्योगी व्यवसायीहरू विमानस्थल पुगेका थिए। अब बुद्ध हेर्दै वैशाख 1 गतिदेखि नियमित रूपमा सुर्खेत काठमाडौँ उडान गर्ने नागरिक उड्डयन प्राधिकरण सुर्खेतले जनाएको छ। क्याप्टेन रञ्जन कुमार शर्माले सुर्खेत विमानस्थलमा 47 सिटसम्मको विमान अवतरणमा कुनै समस्या नरहेको भन्दै अब यसको रिपोर्ट हेर्न बाँकी रहेको बताउनुभयो।
यो टेस्ट फ्लाइट सकिसकेपछि हामी यसको बारेमा रिपोर्ट बुझाउँछौँ, रिपोर्ट बुझाएर सिभिल एभिएसनले त्यसपछि अथोरिटी दिएपछि अनि अगाडि स्टार्ट गर्छौँ। हामी अहिलेको टेन्टेटिभ प्लानिङमा बैशाख 1 गतेबाट छ। टेक्निकल प्रब्लम त्यस्तो छैन, अब भिएफआर एयरपोर्ट हो, त्यो अनुसारै अपडेट हुन्छ। अरू केही प्रब्लम पर्याप्त छ, अब अलिकति रेस्ट्रिक्सनहरू आउँछ धेरै गर्मी भएको बेलामा, होइन भने पर्याप्त।
बुद्ध एयरका फ्लाइट इन्जिनियर उदय कुमार श्रेष्ठले सुर्खेत उपत्यकामा केही अग्ला पहाडका डाँडाले अवतरणमा समस्या हुने भएको भन्दै अहिले विमानस्थललाई विस्तार गर्न सके योभन्दा ठुलो विमान पनि ल्याउन सकिने बताउनुभयो।
टेस्ट फ्लाइट गरेको चाहिँ पिएफआर हिसाबले चाहिँ गरेको, त्यसलाई चाहिँ सहजै छ। पिएफआर भन्दाखेरि अलिक सर्टेन भिजिबिलिटी हुनुपर्छ, कमसे कम यति 5000 मिटरको हुनुपर्छ भन्ने हिसाबले, त्यो भयो भने हामीले सहजै छ, कुनै समस्या हुँदैन। अब हाम्रो एयरपोर्टको चाहिँ अब साइजहरू अलिकति हामीले बढाउन सक्यो भने सम्भावना छ, धेरै राम्रो हुन्छ, योभन्दा ठुलो विमान पनि ल्याउन सकिन्छ।
हिजो परीक्षण गरेको विमान सिङ्गल इन्जिनबाट पनि सफल उडान गरिएको भन्दै यसमा कुनै समस्या नरहेको उहाँले बताउनुभयो। सुर्खेतबाट सिधा काठमाडौँ हवाई सेवा सञ्चालन भएसँगै अब नेपालगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ। अहिले यस क्षेत्रका नागरिक हवाई उडानको लागि प्रदेश नम्बर 5 बाँकेबाट काठमाडौँ जाने आउने गर्दै आएका छन्। 47 सिटको विमानले उडान भरेसँगै सुर्खेतबाट काठमाडौँको भाडादर 6000-7000 हाराहारीमा हुन सक्ने बुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले बताउनुभयो।
ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा अन्तर्गत वृद्ध भत्ता स्थानीय तहबाटै दिनुपर्ने माग गरेका छन्। स्थानीय तहको निर्वाचनपछि सिंहदरबारको अधिकार गाउँमा पुग्ने भनिए पनि आफूहरूले यसको महसुस गर्न नपाएको उनीहरूको भनाइ छ। वृद्ध भत्ता लिनकै लागि बैंकमा घण्टौं पालो कुर्नुपर्दा सास्ते खेप्नु परेको उनीहरूको गुनासो छ। सुनौ बाँकेबाट बाँकेमा ज्येष्ठ नागरिकको गुनासो समेटेर पत्रकार निशु जोशीले तयार पारेको यो रेडियो सामग्री।
नेपालगञ्ज उपमहानगरपालिका ओडा नम्बर 13 गोसाई गाउँका 70 वर्षीय सियाराम शर्मा भत्ता लिन पुगेको बैङ्कको श्रेणीमुनि झोक्राइरहनु भएको थियो। बैङ्क माथिल्लो तलामा रहेकाले श्रेणी चढ्न अप्ठ्यारो भएको रहेछ शर्मालाई। श्रीमतीसँग वृद्ध भत्ता लिन आउनुभएका शर्माले बैंकले मोबाइल नम्बर मागेपछि उहाँकी श्रीमती छिमेकीको मोबाइल नम्बर माग्न चर्को धुपमा फर्केर घर जानु भएको थियो। बैङ्कको ढोका बाहिर भुइँमै असजिलो गरी बस्नुभएका उपमहानगरपालिका ओडा नम्बर 17 72 वर्षीय गुरुदयाल बडही बिहान 11 बजे नै बैङ्कमा पुगेको बताउँदै हुनुहुन्थ्यो। तर दिउँसो 2 बजिसक्दा पनि उहाँले भत्ता पाइसक्नु भएको थिएन। नेपालगञ्ज उपमहानगरपालिकाले वृद्ध भत्ता लिन कृषि विकास बैङ्क, साङ्ग्रिला बैङ्क, वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड, सिभिल बैङ्क, लक्ष्मी बैङ्क, महालक्ष्मी बैङ्क र सेन्चुरी बैङ्कलाई जिम्मा दिएको छ। तर सबैजसो बैङ्कमा वृद्ध वृद्धाहरू बस्ने व्यवस्था नहुँदा भुइँमै पालो कुर्नुपर्ने, ढिला सुस्ती हुने, कर्मचारीहरूको रुख व्यवहार सहनुपर्ने, आउने जाने भाडा खर्च जुटाउनु पर्ने लगायतका झन्झट बिहोरिरहेका छन्। त्यसैमाथि अशक्त र असहाय वृद्ध वृद्धाहरू थप पीडामा रहेका छन्। स्थानीय सरकार आइसकेपछि घरमै वृद्ध भत्ता पाउने आशा गरेकोमा त्यसो हुन नसकेको विष्णु देवी केसी बताउनुहुन्छ। नेपालगञ्ज उपमहानगरले प्रत्येक चौमासिकमा 4,25,13,600 रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ, जसमा 60 वर्ष माथिका वृद्ध वृद्धलाई मासिक 1,000 र 70 वर्षभन्दा माथिकालाई उपचार खर्च स्वरूप थप 1,000 प्रदान गरिन्छ। स्थानीय सरकारलाई गाउँमा सिंहदरबार नाम दिए पनि बाँकेको सदरमुकामकै ज्येष्ठ नागरिकहरूले त्यो महसुस गर्न पाइरहेका छैनन्। यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ।
हामीसँग छिमेक सरेफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सभाको बैठकले आर्थिक कार्यविधि विधेयक पारित गरियो। शान्ति सुरक्षाको अवस्था बलियो बनाउन सांसदहरूको माग। सुर्खेतको वीरेन्द्रनगरमा बुद्ध एयरको 47 सिटी जहाजको सफल परीक्षण उडान लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग परामर्श गर्नुभएको छ। प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरूसँग परामर्श तथा भारत भ्रमण राख्नुपर्ने एजेन्डा लगायतका विषयमा सुझाव लिनुभएको उहाँको सचिवालयले जनाएको छ। पूर्व प्रधानमन्त्रीहरूले ओलीलाई पहिलेका सन्धि सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्। पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव कुमार नेपाल, शेरबहादुर देउबा, पुष्पकमल दाहाल, लोकेन्द्र बहादुर चन्द र मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी छलफलमा सहभागी हुनुभएको छ। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली चैत्र 23 गतेदेखि 3 दिने भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ। भ्रमणका एजेन्डाबारे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन्।
अपराध नियन्त्रण तथा अनुसन्धानमा सम्बन्धित एक दिवसीय समीक्षा गोष्ठी बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ। संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्जको आयोजनामा 5 कार्य समीक्षा गोष्ठी सम्पन्न भएको हो। उच्च अदालत नेपालगञ्ज इजलासका न्यायाधीश सारङ्ग सुवेदीको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा नेपाल परेडका उच्च अधिकारी, मानवाधिकार कर्मी, सञ्चारकर्मी लगायतको सहभागिता थियो। सहभागीहरूले विभिन्न प्रतिवेदन समेत प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि छलफल भएको संघीय प्रहरी इकाई मुखका प्रमुख महेश विक्रम शाहले जानकारी दिनुभयो। अनुसन्धानको क्रममा झेल्नु परेका समस्या, दर्ता गरिएका मुद्दा, छिनुफानो भए नभएका विषयमा छलफल हुनुको साथै राय सुझाव पनि संकलन गरिएको छ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको संस्थागत क्षमता लेखाजोखा गर्न थालिएको छ। पारस्परिक जवाबदेहिता परियोजना अन्तर्गत संस्थागत क्षमता तथा व्यवस्थापनका विषयमा क्षमता लेखाजोखा गर्नका लागि हिजोदेखि 5 दिने कार्यशाला नेपालगञ्जमा भइरहेको छ। कार्यक्रममा संस्थाको आन्तरिक तथा बाह्य क्षमता, चुस्त व्यवस्थापन प्रणाली, संस्थालाई चाहिने नियमावली, निर्देशिका लगायतका विषयमा क्षमताको लेखाजोखा गरी मार्किङ गरिने भएको छ। कार्यशालामा एनएनएसडब्ल्यूएका पारस गिरी र राज बडुले सहजीकरण गरिरहनु भएको छ। कार्यक्रममा संस्थाका कार्य समिति र सम्पूर्ण कर्मचारीको सहभागिता रहेको छ। कार्यशालापछि मार्किङको आधारमा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो।
नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाको समीक्षा गरिएको छ। आयोजना समन्वय कार्यालय परियोजना कार्यान्वयन इलाकाद्वारा नेपालगञ्जमा आयोजित अभिमुखीकरणमा नेपालगञ्जका आयोजना प्रकृति, काम र आगामी कार्यक्रमबारे जानकारी र आवश्यक राय सुझाव लिएको छ। उपमहानगरपालिकाका जनप्रतिनिधि, परियोजनाका प्रमुख एवं प्रतिनिधि, सम्बद्ध नेपाल कम्पनी, व्यवसायी लगायतको सहभागिता रहेको अभिमुखीकरणमा सम्बन्धित विषयका विभिन्न प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो।
बाँकेमा आगामी वैशाख 1 गतेदेखि राष्ट्रिय आर्थिक गणना गरिने भएको छ। राष्ट्रिय अर्थतन्त्रको वास्तविक मापन गर्ने उद्देश्यले सरकारले बाँकेसहित 77 जिल्लामा एकसाथ आर्थिक गणना गर्न लागेको हो। आर्थिक क्रियाकलाप गर्ने सम्पूर्ण प्रतिष्ठानहरूको तथ्याङ्क संकलन गरिने तथ्याङ्क कार्यालय नेपालगञ्जका आर्थिक गणना अधिकृत पुम नारायण पौडेलले बताउनुभयो। त्यसका लागि बाँकेमा 77 गणक र 11 सुपरिवेक्षक खटिने भएका छन्। कागजी प्रश्नावली र अनलाइन प्रविधिबाट बाँकेमा आर्थिक गणना गरिने भएको छ। वैशाख 1 गतेदेखि जेठ 15 45 दिन प्रतिष्ठानमा पुगेर र 15 दिन छुटपुट गरी 2 महिना लगाएर गणना गरिने भएको छ। नेपालगञ्जमा गणनाका लागि संलग्न हुने गणक र सुपरिवेक्षकहरूलाई 5 दिने तालिम पनि दिन थालिएको छ।
कर्णाली प्रदेश सरकार गठन भएको करिब 1.5 महिना भएको छ। कर्णाली प्रदेश सरकारले आउँदो नयाँ वर्षमा 5 लाख पर्यटन भित्राउने भन्दै रारामा कर्णाली पर्यटन महोत्सव गर्ने निर्णय समेत गरेको छ। यस्तै गरिब जनताको धन, जडीबुटी, वन्यजन्तु, वन भन्ने नारा सहित समृद्ध प्रदेश निर्माणको लागि लगानीमैती वातावरण बनाउनेदेखि सबै स्थानीय तहमा 1500 अस्पताल बनाउने लगायतका घोषणा समेत गरेको छ। यसैबीच हामीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई कर्णाली प्रदेश सरकार गठन भएपछि तपाईँले परिवर्तन कस्तो महसुस गर्नु भएको छ भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
खासै परिवर्तन त देखिएको छैन होइन, नगरपालिकाभित्रका बाटाहरू जुन छन् नि यसलाई चाहिँ अलिकति चाहिँ हेर्नुपर्ने हुन्छ। अनियन्त्रित जो यो सहरीकरण छ नि, ध्यान दिएर नगरलाई नेपालको एउटा नमुना नगरपालिका बनाउनु पर्ने हो, तर अलिकति अव्यवस्थित बजारीकरण भएको हुनाले खासै त्यति परिवर्तन देखिएको छैन। ऊ गरेर व्यवस्थित तरिकाले गराउनु पर्यो। अरू पोजिटिभ कुरा पोजिटिभ त्यो त राम्रो छ, त्यसलाई सराहनीय छ, त्यसको लागि नराम्रो भन्न मिल्दैन।
परिवर्तन त खासै केही भइरहेको छैन। हाम्रो देशका जनताहरूलाई माथि उकास्न, बेरोजगारीहरूलाई रोजगारी दिन त्यस्तो कुनै पहल भए जस्तो मलाई लाग्दैन। नीति नियम कानुनहरू अन्य देशमा भन्दा धेरै राम्रो छ, तर कार्यान्वयन पक्ष बलियो नभएको कारण पछाडि
अहिलेसम्म त खासै केही परिवर्तन देखिया छैन। अब भर्खरै चाहिँ अब सुरु भएको छ, केही होला भन्ने आशा चाहिँ सबै जनतालाई छ। यी ऐन नियमहरू बनाएका छन्, एउटा भर्खर सुरु भएको छ, अब भर्खर नयाँ संरचना भए हुनाले काम गर्न अप्ठ्यारो पनि भएको छ, होला केही होला भन्ने आशा चाहिँ छ।
सानो सानो परिवर्तन यस्तै अलिअलि बाटो अलिअलि राम्रो, अलिक केही विशेष निर्माण भएको जस्तो लाग्छ। त्यति त खासै त्यति चाहिँ भएको छैन, अब नै बिस्तारै हुने नै होला।
अब नियम कानुनहरू बनाउँदैछ भन्ने सुनिराखेको छ होइन, नियम कानुनहरूको कुराहरू। अब त्यसपछि अब यो के अरे महोत्सवहरू के गर्ने भन्ने पनि सुनिराखेको छ। अब तिनीहरू चाहिँ अब छोटो समयमा चाहिँ अलिअलि त काम गरिरहेको छ, तर अब यो गतिले भन्दा पनि अझ छिटो राम्रो गरेको भए हुन्थ्यो। बजेटको पनि कुराहरू सुनिरहेको छ, बजेटहरू पनि गर्दैछ भनेर, अब त्यस्तो कुराहरू सुनिरहेको छ।
खै परिवर्तन खासै भए जस्तो लाग्दैन के अरे, त्यही केही काममा गयो भने नि कहिले को नभेटिने, कहिले खासै पुरा त भएन। कानुन त बनाएको छ है, नियम कानुन बनेको अनुसार अब लागु चाहिँ भएको छैन। भर्खर चाहिँ सुरुवात अब त्यो भनेछ, त्यो भने पनि अब खै त्यो त लागु भए जस्तो लागेको छैन कि। अझैसम्म पनि जनताले जे भने पनि अब त्यसमा अनि उहाँहरूले गर्नुपर्ने उहाँहरूको काम कर्तव्य हुन्छ, त्यो चाहिँ उहाँहरूले सहज रूपले गरिदिनुपर्छ जस्तो लाग्छ मेरो विचारमा।
अब परिवर्तन हुनु पर्थ्यो, हामीले जुन अपेक्षा गरेर जुन संहिताको अपेक्षा गरेका थियौँ, खासै त्यस्तो त परिवर्तन भएको पाइँदैन होइन। परदेशको परिकल्पना चाहिँ एकदम नयाँ तरिकाले भइरहेको छ। पाउनु पर्थ्यो नि अधिकारहरू, त्यो अधिकार नपाइरहेको अवस्था पनि छ, र सबै अधिकारहरू अहिले स्थानीय तह र सङ्घमा भन्ने भावनाले यो प्रदेशको बिचमा औचित्य नै समाप्त भयो जस्तो छ। तत्कालै एकदम ज्वलन्त रूपमा देखिने महसुस चाहिँ केही पाइरहेको छैन, र यो छिटै हुनुपर्छ भन्ने पक्षमा हामी छौँ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेरो र राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। नेपालगञ्ज भन्सारमा दरबन्दीभन्दा 19 कर्मचारी बढी रहेको पाइएको छ। 48 दरबन्दी रहेको भन्सारमा हाल 67 कार्यरत रहेको पाइएको हो। छरी छली कमिसन जस्ता गैरकानुनी धन्दाबाट आर्थिक लाभ लिन सकिने भएकाले कर्मचारीहरू पहुँचका आधारमा भन्सार कार्यालयमा जाने गरेको स्थानीयले बताएका छन्। उता दाङको कोइलाबास भन्सारमा 8 दरबन्दी रहेकोमा अहिले 1 मात्र कार्यरत रहेको पाइएको छ।
अख्तियारको टोलीले विद्युत प्राधिकरण कलैया वितरण केन्द्र 12 एकजना इन्जिनियरलाई नगदसहित रङ्गेहात पक्राउ गरेको छ। टोलीले 9,500 रकमसहित इन्जिनियरलाई रङ्गेहात पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका डिएसपी महेन्द्र खड्काको टोलीले इन्जिनियर रत्नेन्द्र चौधरीलाई कार्यालयमै घुस लिएको अवस्थामा पक्राउ गरेको हो। चौधरीले सेवाग्राहीसँग विद्युत जडान गर्न घुस लिएको अख्तियारको आरोप छ।
नेकपा एमाले वैशाखको पहिलो साता पोलिट ब्युरो र केन्द्रीय कमिटिको बैठक बोलाएको छ। स्थायी समितिको बैठकले 6 पोलिट ब्युरोको बैठक र 7 केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो। 9 माओवादीसँग पार्टी एकताको घोषणा गर्ने तयारीमा रहेको एमाले यसअघि केन्द्रीय कमिटिको बैठक बोलाएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको माओवादीसँग एकताका लागि संयोजक समितिको कार्यदलले बुझाएको प्रतिवेदनबारे समेत जानकारी हुने भएको छ।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अफगानिस्तानमा भएको झडपमा कम्तीमा 18 तालिबान लडाकु मारिनुका साथै अन्य 13 घाइते भएको अफगान सरकारले जनाएको छ। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज लगायतका विभिन्न प्रान्तमा भएको झडप र हवाई कारवाहीमा परि तालिबान लडाकु मारिएका अफगान गृह मन्त्रालयले जनाएको छ। अफगानिस्तानका विभिन्न स्थानमा नेटो र अमेरिका आबद्ध संयुक्त सेनाको सहयोगमा अफगान हवाई बलले युद्ध विमानबाट तालिबान आतंककारी विरुद्ध कारवाही गर्दै आएको छ। अफगानिस्तानको पछाडि प्रान्त हेलमान तालिबानको बलियो प्रभाव रहेको प्रान्तका रूपमा रहेको छ। कारवाही बारे भने तालिबान लडाकुले केही टिप्पणी गरेको छैन।
भेरी खबरको अन्तिममा लागौँ एउटा खेल खबरतर्फ। सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा काठमाडौँ गोल्डेन्सले लगातार तेस्रो जित हात पार्न सफल भएको छ। काठमाडौँले सिवाईसी अत्तोरियालाई 11 रनले हराउँदै अपराजित यात्रा कायम राखेको हो। तीन खेलबाट 6 अङ्कसहित काठमाडौँ लिगको शीर्ष स्थानमा कायम छ भने अत्तोरियाले समान खेलबाट 2 अङ्क मात्र जोडेको छ। 138 रनको सामान्य लक्ष्य पाएको अत्तोरियाले गौरव चित्रकारको सर्वाधिक 36 रनसँगै निर्धारित 20 ओभरमा 8 विकेट गुमार 126 रन मात्र बनाउन सक्यो। पहिला ब्याटिङ गरेको काठमाडौँले कप्तान ज्ञानेन्द्र मल्लको 57 रनको अर्धशतकीय पारीसँगै 9 विकेट गुमाएर 137 रन बनाएको हो। यस्तै विराटनगर किङ्सले रूपन्देही च्यालेन्जर्सलाई 42 रनले हराउँदै पहिलो जित दर्ता गरेको छ। 182 रनको लक्ष्य पछ्याएको रूपन्देहीले 20 ओभरमा 7 विकेट गुमाएर 139 रन मात्र बनाएपछि लगातार तेस्रो हार भोग्न बाध्य भएको हो। प्रदीप एरीले 50 बलमा 54 रनको अर्धशतकीय पारी खेल्दा दीपक प्रसादले 22 र कप्तान शक्ति गौचनले अभिजित 14 रन बनाए पनि अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। विराटनगरका लागि शम्भु कामतले 3 विकेट हात पार्नुभयो। यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले बाबर हाताइरको 58 रनको अर्धशतकसँगै 20 ओभरमा 4 विकेट गुमाएर 181 रन बनाएको हो। बाबरले 35 बलमा 4 चौका र 4 छक्काको मद्दतमा 58 रन बनाउँदा दिलीप नाथले 43 र अनिल कुमार शाहले 36 तथा कप्तान पारस खड्गाले 12 बलमा 22 रन बनाउनुभयो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेश सभाको बैठकले आर्थिक कार्यविधि विधेयक पारित गर्यो। शान्ति सुरक्षाको अवस्था बलियो बनाउन सांसदहरूको माग।
सुर्खेतको वीरेन्द्रनगरमा बुद्ध एयरको 47 सिटे जहाजको सफल परीक्षण। नयाँ वर्षबाट सुर्खेत काठमाडौँ उडान भर्ने तयारी। भाडा दर 6-7 हजारको हाराहारीमा बनाउने प्रतिबद्धता।
भारत भ्रमणमा पुराना सन्धि कार्यान्वयनमा पहल गर्न प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरूको सुझाव।
र धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा काठमाडौँको लगातार तेस्रो जित। विराटनगर पनि जित दर्ता गर्न सफल। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।